नमस्कार, म पीटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 183 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो कार्यक्रम पानी र सरसफाई। हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुन्छ। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको कार्यक्रम पानी र सरसफाईमा आज हामी प्रस्तुत गर्छौं। सरकारले सन् 2017 सबै नागरिकको घरमा सरसफाई सुविधा पुर्याउने वाचा पूरा गर्न गरिरहेको कामका बारेमा खानेपानी तथा ढलनिकास विभागका उपमहानिर्देशक मनोज घिमिरेसँग गरिएको कुराकानी।
खास बुदावाइज रूपमा पनि हामी जानुपर्छ कहाँ ग्याप छ र त्यो ग्याप एनालाइसिस गरेर चाहिँ नि खाडल पुर्ने कति दिनमा हो त्यसको एउटा कार्ययोजना बनाएर निर्दिष्ट रूपमा हामी अगाडि बढ्यौं।
दिशाजन्य लेदोलाई तह लगाउने तरिकाका बारेमा ललितपुरका सूर्य प्रसाद घिमिरेसँग गरिएको कुराकानी।
3-4-5 किसिमको फाइदा छ यसबाट। अब एउटा फाइदा के छ भनेदेखि हामीलाई चाहिँ फ्युलको रूपमा ग्यास जुन किचनमा म खाना बनाउँछु त्यसैबाट, अनि दोस्रो चाहिँ नि यहाँ खेतीको काम यो फार्मिङ भएको हुनाले हामीलाई कम्पोस्ट पनि यसबाट प्राप्त हुन्छ।
साथमा सरसफाई गीत तथा पानी र सरसफाई खबर। कार्यक्रमको शुरूमा सुनौ पानी र सरसफाई सम्बन्धी खबर साथी मोहन पौडेलबाट।
खाने पानी र सरसफाई गतिविधि।
एसियाली विकास बैंक एडीबीको सहयोगमा 25 जिल्लामा साना शहरी खानेपानी तथा सरसफाई आयोजना सञ्चालन हुने भएको छ। खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैंकको 1 अर्ब 25 करोड़ ऋण सहयोगमा 25 जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो। तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिराहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, रूकुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा आयोजना सञ्चालन हुने विभागका उपसचिव अरूण कुमार सिमखडाले जानकारी दिनुभयो। आयोजनाको 70% एसियाली विकास बैंकको ऋण सहयोग र 30% जनश्रमदान रहने उपसचिव सिमखडाले बताउनु भएको छ। खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले सबै नागरिकलाई आधारभूत खानेपानी पुर्याउने उद्देश्यका साथ दात्री संस्था मार्फत ऋण लिएर खानेपानी आयोजना निर्माण गरिरहेको जानकारी दिनुभयो। अहिले 85% नागरिकमा खानेपानीको पहुँच पुगेको सरकारी तथ्याङ्क छ। म्याग्दीको बाबिया चौर स्थित चिमखोला वृहत खानेपानी तथा सरसफाई आयोजना निर्माण शुरू भएको छ। योजना अन्तर्गत सबै घरमा मिटर सहितको निजी धारा वडा नम्बर 2 देखि 7 नम्बरसम्म ढल निकासका लागि पूर्वाधार बनाइनेछ। यस्तै 1,50,000 र 4,000 लिटर क्षमताका 1-1 ट्याङ्की र 5,000 लिटरका 3 ट्याङ्की तथा 2 सार्वजनिक शौचालय समेत बन्ने भएको छ। 11 स्किममा निर्माण हुने आयोजनाका लागि 13 मुहानबाट पानी ल्याइने खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखर चन्द्र केसीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2072-73 सर्वेक्षण भएको चिमखोला खानेपानी तथा सरसफाई आयोजनाका लागि चालु आर्थिक वर्षमा 30 लाख बजेट विनियोजन भएको सब डिभिजन प्रमुख केसीको भनाइ छ। उहाँका अनुसार पूर्वाधार निर्माणको कामका लागि ओम बहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी सम्झौता पनि भइसकेको छ। 6,97,40,712 रूपियाँको लागतमा शुरू भएको आयोजनामा उपभोक्ताको 1,39,48,142 रूपियाँ श्रम र नगद सहभागिता रहनेछ। बागलुङको काँडेबास र सुखौरामा पानी नपर्दा आकाशे पानी संकलनका लागि बनाइएका घैटा रेतिएका छन्। साउन भदौमा जम्मा गरिएको पानी सकिसकेको र बीचमा पानी नपर्दा घैटो भर्न नपाएको सुखौराकी लालमती विकले बताउनुभयो। एक महिनामा हिमाली भेगमा हिउँ परे पनि बागलुङको काँडेबास र सुखौरामा सिमसिम पानी मात्र परेपछि पानी संकलन गर्न नपाएको सुखौरा नौकी राममाया विकले बताउनुभयो। लामो खडेरी हुँदा काँडेबास र सुखौराका झण्डै 200 घर परिवार पानीको संकट झेलिरहेका छन्। बागमती सफाईको 200 हप्तामा सुन्दरी जलदेखि चोबारसम्मको 28 किलोमिटर क्षेत्रलाई 17 खण्डमा विभाजन गरेर विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ। बागमती सफाई महाअभियानका संयोजक एवं मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले सचिवको नेतृत्वमा प्रत्येक खण्डमा खटिने टोलीमा निजामती कर्मचारी, सुरक्षा निकाय, विद्यालय, वडा नागरिक मंच, सामाजिक तथा धार्मिक संघ संस्था, टोल सुधार समिति, उद्योगी, व्यापारी र पेशागत संघ संस्थालाई सहभागी गराइने निर्णय गरेको छ। बैठकले बिहान 7 बजेदेखि 9 बजेसम्म प्रत्येक खण्डमा सरसफाई गर्ने र बागमती पदयात्राका साथ बागमती र मनोहराको दोभानमा बिहान 9:15 बजेदेखि 10 बजेसम्म मूल कार्यक्रम आयोजना गर्ने कार्यतालिका पनि तय गरेको छ।
पानी र सरसफाई खबरपछि अब कुरा गरौं सरसफाईको। सरसफाई गुरू योजना 2068 कार्यान्वयनमा आएको 5 वर्षमा देशका 38 जिल्ला खुल्ला दिशामुक्त भएका छन्। भोजपुर, मनाङ, डोल्पा, मुगु, डोटी र दार्चुला गरी 6 जिल्लालाई पनि खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी भइरहेको छ। 11 जिल्लाको सरसफाई प्रगति पनि 90% भन्दा माथि पुगेको छ। 20 जिल्लाको अवस्था भने 51 र 82% बीचमा छ। सन् 2017 सबै नेपालीको घरमा आधारभूत तहको सरसफाई सुविधा पुर्याउने गुरू योजनाको लक्ष्य छ। यसै विषयमा हामीले खानेपानी तथा ढलनिकास विभागका उपमहानिर्देशक मनोज घिमिरेसँग कुराकानी गरेका छौं। अहिलेसम्मको सरसफाईको प्रगतिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँ?
हेर्नुहोस्, यो मास्टर प्लान लागू भएदेखि हामीले सरसफाई अभियानलाई एकदम मूर्त रूप दिएका छौँ र विभिन्न स्टेक होल्डरहरूसँगको त्यो हातेमालो गरेर अहिले हामीले सरसफाईमा ठूलो फड्को मारेका छौँ। आजका दिनसम्ममा कुरा गर्दाखेरि नेपाल अधिराज्यभरिकै कभरेज गर्ने हो भनेदेखि चाहिँ नि पर्सेन्टेज वाइज 89% हामी चाहिँ नि कभर गरिसकेका छौँ र यसै सन्दर्भमा अब मास्टर प्लानले निर्दिष्ट गरे बमोजिम सन् 2017 हामीले सबै घरधुरीमा शौचालयको सुविधा पुर्याउने भए अनुसार चाहिँ हामी लागिरहेका छौँ र विभिन्न स्टेक होल्डरबाट पनि यो कामहरू चाहिँ भइरहेका छन्।
अहिलेसम्मको यो नतिजालाई हेर्दा सन्तोष गर्ने ठाउँ छ?
एकदम हामी उत्साहित छौँ, सन्तोष गर्ने ठाउँ छ र यसमा कमिटमेन्ट पनि चाहिन्छ र वास्तवमा भन्ने हो भने यसको चाहिँ एक्टरहरू चाहिँ नि डिवासिसी र भिवासिसी हो, उहाँहरूले चाहिँ नि एकदम मूर्त रूपमा उहाँले काम गर्नुभएको छ। यसमा नेपाल सरकारले हर सम्भव हामीले सहयोग पनि प्रदान गरेका छौँ र विकास साझेदार संस्थाहरूले पनि यसमा चाहिँ हातेमालो गरेर अगाडि हिँड्नुभएको छ। हामीले यो वास्तवमा भन्ने भनेदेखि दिमागमा चर्बी बनाउने कुरा हो, हामीले यो अभियानलाई यसलाई आन्दोलनको रूपमा, चेतनाको रूपमा हामीले चाहिँ लिएको छौँ र सामाजिक रूपान्तरणको रूपमा लिएको हुनाले चाहिँ नि यो सम्भव छ किनभने हामी मानिसौँ, मानिसले सोचेको काम पुरा गर्छ र यो त्यसमाथि पनि जीवनसँग स्वास्थ्यसँग चाहिँ नि रिलेटेड भएको हुनाले स्वस्थ जीवनको लागि चाहिँ नि यो सम्भव हुनुपर्छ र हामी यसलाई सम्भव गराएका छाड्छौँ।
सरसफाई गुरू योजना 2068ले त सन् 2016 90% नेपालीको घरमा चर्पी बनाउने भन्ने लक्ष्य राखेको थियो, तर हामी 89 छौँ, लक्ष्यलाई पछ्याउन सकिएको जस्तो त देखिएन नि।
वास्तवमा भन्ने हो भनेदेखि 89% भनेर हामीले भन्दाखेरिको अवस्थामा एभ्री डे तपाईँको जसरी चाहिँ गुगलमा जनसङ्ख्या बढेको देखिन्छ त्यसरी नै हामीसँग चाहिँ त्यो डाटा बेस चाहिँ हामीले डेभलप गर्न सकेको भए एभ्री डे गाविसहरू चाहिँ ओडियो भइरहेको आइरहेछ, तर यो डाटा सङ्कलन गर्नलाई चाहिँ केही समय लाग्ने भएको हुनाले चाहिँ यो अझ म भन्छु तपाईँको 91% पनि पुगेको हुनु सक्छ जस्तो मलाई लाग्छ। र यसमा खास गरी चाहिँ नि हाम्रो एउटा ब्युटी भने के छ भनेदेखि नो सब्सिडीमा हामी गएको हुनाले यसको चाहिँ ब्युटी छ र विपन्न वर्गहरूलाई हामीले चाहिँ नि एउटा सहयोगको दानवीरको जस्तो एउटा चाहिँ विभिन्न मोडल कार्यक्रमले चाहिँ विपन्नलाई पनि हामीले चाहिँ सरसफाइलाई चाहिँ उनीहरूको घर दैलोमा चाहिँ चरी बनाउनलाई यसले मद्दत गर्छ। अलिकति फड्को मार्न कम भएको हाम्रो चाहिँ तराईका केही जिल्लाहरू छन्, त्यो पनि चाहिँ आज 4 वर्ष पहिले चाहिँ नि 30% कभरेज भएको जिल्लाहरूमा 70% पुगिसकेको छ र हाम्रो प्राथमिकता अहिले तराईमा पनि गइरहेको छ र त्यसमा चाहिँ नेपाल सरकारले एकदम आफ्नो सपोर्ट पनि गरिरहेको छ र यसमा वास्तवमा भनेको प्रमुख भूमिका भनेको चाहिँ तपाईँहरू जस्तो पत्रकारहरूको पनि ठुलो रहन्छ किनभने यो सरसफाइबाट को कमीबाट चाहिँ नि लाग्ने रोगहरूको बारेमा पत्रकार महोदयहरूले पनि बारम्बार चाहिँ नि आफ्नो लोकल एफएम स्थानीय पत्र पत्रिकाबाट चाहिँ निकालिदिइरहनु भयो भनेदेखि यसले सरसफाई अभियानलाई अझ चाहिँ आन्दोलनको रूपमा चाहिँ छेड्नलाई मद्दत गर्छ जस्तो मलाई लाग्छ। यसमा चाहिँ नि विभिन्न नेपाल सरकारको विभिन्न स्टेक होल्डर पनि हुनुहुन्छ, जस्तै शिक्षा कार्यालय भयो, स्वास्थ्य कार्यालय भयो, वन कार्यालय भयो, जिल्ला विकास समितिका कार्यालय भए, यी सबै सरकारवाला चाहिँ नि गभर्मेन्टल अर्गनाइजेसनले अझ सशक्त रूपमा चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई। अब हामीसँग समय पनि धेरै कम छ, 10 महिना मात्र बाँकी छ र यसको लागि एउटा कार्ययोजना हामीले धेरै जिल्लामा कार्ययोजना बनाएर हिँडेका पनि छौँ, तर कार्ययोजना अब फेरि हामीसँग 10 महिना मात्रै बाँकी रहेको हुनाले चाहिँ यसको रिभ्यू गर्ने 15-15 दिनमा रिभ्यू गर्ने कहाँ ग्याप छ, त्यो ग्यापलाई चाहिँ कसरी चाहिँ हामीले समायोजन गरेर चाहिँ ग्यापलाई एनालाइसिस गरेर चाहिँ कसरी हामी अगाडि बढ्ने भन्ने कुरो लाग्यो भनेदेखि हाम्रो नेपाल सरकारले लक्ष्य लिए बमोजिम हामी सरसफाइलाई चाहिँ टुँडीखेलबाट चाहिँ नेपाल अधिराज्यलाई चाहिँ सरसफाइको हिसाबमा खुला दिशा मुक्त देश घोषणा गर्न हामीसँग चाहिँ एकदम समयले हामीलाई साथ दिनेछ भन्ने मलाई लाग्छ।
अनुदान बिनाको सरसफाइको कुरा गर्नुभयो, यसले चाहिँ समग्रमा हामीलाई यो सरसफाइका लागि सजिलो बनायो कि गाह्रो पनि बनायो, यसले के समीक्षा गर्नुहुन्छ?
हेर्नुहोस्, वास्तवमा चर्पी भनेको स्वास्थ्यसँग र चाहिँ सामाजिक वातावरण पर्यावरणसँग चाहिँ सम्बन्धित विषय भएको नाताले यो चर्पी अपरिहार्य छ, हामीले चर्पीमा चाहिँ आफ्नो मलमूत्र चाहिँ त्याग गर्नुपर्छ भन्ने जसको मानस पटलमा पर्छ उहाँलाई सहज भएको छ, जसको मानस पटलमा पर्दैन उहाँलाई अलिक असहज भएको छ। त्यसको लागि हामीले चेतनामूलक कार्यक्रमहरू गर्नुपर्छ, त्यो चेतनामूलक कार्यक्रमहरू हामीले गरि पनि रहेका छौँ र सरसफाइसँग चाहिँ नि सम्बन्ध खानेपानी हो र खानेपानी पनि चाहिँ एउटा मौलिक हकको रूपमा र सरसफाइ पनि एउटा मौलिक हकको रूपमा संविधानमै चाहिँ निर्दिष्ट भइसकेको अवस्थामा अब हामीले एक घर एक शौचालय एक घर एक धाराको अवधारणा लिएर खानेपानी तथा ढलनिकास विभाग हिँडिरहेको छ। एज अ लिड एजेन्सीको कुरा गर्नुपर्दाखेरि अब हामीले अन्य सङ्घ संस्था जसले सरसफाइ र चाहिँ नि तपाईँको खानेपानीको बारेमा पनि कार्य गर्छन् त्यो ती सङ्घ संस्थाहरूलाई पनि हामीले चाहिँ यो अवधारणा लिएर हिँड्नुपर्छ भनेर चाहिँ जागृति गराइरहेका छौँ। यसै आधारमा खानेपानीमा पनि हामीले 86-87% चाहिँ कभरेज गरिसकेका छौँ, तर यो बेसिक वाटरलाई मात्रै हो। अब हामीले खानेपानीको चाहिँ नि सुधार चाहिँ क्वालिटी ट्रिटेड वाटर खुवाउनुपर्ने अवस्था छ, ट्रिटेड वाटर खुवाउनलाई चाहिँ हामीसँग चाहिँ नि हामीले सोचे अनुसारको ट्रिटेड वाटर खुवाउन सकिरहेको छैन। अहिले ट्रिटेड वाटर भनेको करिबन चाहिँ 15-16% मात्रै हामीले जनसङ्ख्यालाई चाहिँ खुवाउन सकेका छौँ सकिरहेको छौँ, तर पनि त्यसमा पनि हामी अझै दिगो र दरिलो तरिकाले चाहिँ काम गर्नुपर्ने अवस्था आएको छ। हामीसँग बजेटका कमी छन्, तर हामीले नेपाल सरकारसँग चाहिँ बजेटको चाहिँ यथेष्ट मात्रामा चाहिँ प्राप्त भएको खण्डमा हामी त्यो कुरो पनि चाहिँ अगाडि बढाउन चाहिँ हामी सम्भव छ भन्ने हामी ठान्दछौँ।
त्यस्तो कुनै यस्तो नीतिगत व्यवस्था छ जसले चाहिँ अझ यो बाँकी समयमा सरसफाइमा होमिएकाहरूलाई बढी प्रेरणा दिने खालका?
अब यो प्रेरणा भनेको यो आफै सेल्फ इस्टिम, तपाईँको चाहिँ नि चर्पी बनाएर यो एउटा हग्ने मान्छेदेखि लाएर चाहिँ नि त्यो चर्पीमा हग्नुपर्छ है भन्ने सिकाउने मान्छे सबै हामी स्टेक होल्डर हौँ, सरोकारवाला हौँ, नेपाल अधिराज्यभरिका सम्पूर्ण नागरिक हामी यो सरसफाइको सरोकारवाला भएको नाताले यसको चाहिँ नि के छ भनेदेखि आफ्नो आफ्नो तपाईँको च्वाइस छ। यहाँ तपाईँले चाहिँ नि 1,00,000 रुपियाँ खर्च गरेर पनि चर्पी बनाउन सक्नुहुन्छ, तपाईँले चाहिँ 5,000 रुपियाँ खर्च गरेर पनि चर्पी बनाउन सक्नुहुन्छ। तर मेरो भनाइ चाहिँ कहाँ रह्यो भनेदेखि तपाईँले चर्पी बनाउँदाखेरिको चाहिँ नि प्यान लेभलसम्म चाहिँ नि तपाईँको चाहिँ नि पक्का हुनुपर्छ, जसले गर्दा बाहिरी वातावरण प्रदूषण नहोस् भन्ने नाताले। अब माथि तपाईँको चाहिँ नि आज तपाईँको पैसा छैन, तपाईँले इँटा गाएर लाउनु सक्नु भएन, आज चित्राले छाउनु भयो, अर्को वर्ष तपाईँले इँटा गाएर लाउनु सक्नुहुन्छ, तर एटलिस्ट चर्पीमा जाने बानी बस्छ। त्यसले गर्दाखेरि त्यसले तपाईँ हामी सबैलाई आत्मस्वाभिमान बनाउँछ, आत्मसम्मान बनाउँछ, लज्जाबोध हुनुबाट चाहिँ हटाउँछ भनेदेखि यो नै ठुलो तपाईँको चाहिँ एउटा चाहिँ के छ भनेदेखि सम्मान हो, सरसफाइको अभियानको एउटा ब्युटिनेस पनि हो र काम गर्ने चाहिँ नि सरकारवालालाई के एउटा चाहिँ नि आत्मसन्तुष्टि रहने भयो भनेदेखि हामीहरूले सुरुवात गरेको आन्दोलन चाहिँ सफल भयो भन्दाखेरि म जस्तो एउटा चाहिँ सरसफाइ कर्मीलाई चाहिँ एउटा कुन आत्मसन्तुष्टि रहन्छ भनेदेखि ओहो यो काममा म होमिएको थिएँ, आज चाहिँ मेरो चाहिँ मैले होमिँदाखेरिको अवस्थामा चाहिँ नि सरल र सहयोग चाहिँ पुग्यो, सम्पूर्ण चाहिँ नागरिकले चाहिँ स्वस्थ जीवन अपनाउन सके, यो नै मेरो चाहिँ मैले राज्यले चाहिँ नि के अरे जनताले तिरेका करबाट चाहिँ राज्यले मलाई चाहिँ तलब दिएको छ, त्यो तलबको चाहिँ नि मैले चाहिँ नुनको सोझो गरेँ भने चाहिँ यो त चाहिँ ठुलो चाहिँ आत्मसम्मान र सम्मान मलाई योभन्दा बेसी के चाहिन्छ र
वाचक पुरा गर्नका लागि बाँकी 10 महिनामा ककसले के गर्न आवश्यक देख्नुहुन्छ?
हेर्नुहोस् अब नेपाल सरकार हामी एज अ लिड एजेन्सी भएको नाताले खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गत खानेपानी तथा घर निकास विभागले 75 जिल्लामा आफ्नो सरसफाई सम्बन्धी कार्यक्रमहरू लिएर गएको छ र साथसाथै चाहिँ नि यसमा चाहिँ नि विभिन्न सरक अघि पनि भनिसकेँ मैले विभिन्न नेपाल सरकारकै विभिन्न एजेन्सीहरू हुनुहुन्छ विभागहरू हुनुहुन्छ उहाँहरूले पनि काम गरिरहनु भएको छ र अर्को कुरो के छ भनेदेखि सा डेभलपमेन्ट पार्टनरका साथीहरूले पनि यसमा चाहिँ हातेमालो गरिरहनु भएको छ अब खास बुदावाइज रूपमा चाहिँ हामी जानुपर्छ कहाँ ग्याप छ र त्यो ग्याप एनालाइसिस गरेर चाहिँ नि त्यो खाडल पुर्ने कति दिनमा हो त्यसको एउटा कार्ययोजना बनाएर निर्दिष्ट रूपमा हामी अगाडि बढ्यौँ र चाहिँ रिभ्यू एकदम रेगुलर रूपमा चाहिँ हामीले त्यसको चाहिँ रिभ्यू गरेर चाहिँ अगाडि चाहिँ बढ्यौँ र चाहिँ त्यो ग्यापलाई चाहिँ नि परिपूर्ति गर्न हामी कोसिस गऱ्यौँ भनेदेखि मलाई विश्वास छ किनभने हामीले धेरै काम गऱ्यौँ धेरै जिल्लाहरूमा चाहिँ यस्तै ग्यापलाई चाहिँ एनालाइसिस गरेर चाहिँ नि छोटो समयमा हामीले चाहिँ नि जिल्लालाई खुला दिशामुक्त चाहिँ नि घोषणा गरेर सफल भएका छौँ हामीसँग सिकलाइ छन् हामीसँग अनुभव छन् त्यसले गर्दाखेरि हामी यसमा चाहिँ नअल्मलिकन हामीले कार्ययोजना बनाएर चाहिँ हिँड्यौँ भनेदेखि हामी देशले लक्ष्य राखे भने सरसफाई देशलाई खुला दिशामुक्त घोषणा गर्न हामी सम्भव छ भन्ने मलाई विश्वास लाग्छ
सुन्नुभयो खानेपानी तथा ढलनिकास विभागका उपमहानिर्देशक मनोज घिमिरेसँग अहिलेको सरसफाईको अवस्था तोकिएकै समयमा लक्ष्य पूरा गर्न गर्नुपर्ने काम लगायतका विषयमा गरिएको कुराकानी हामीसँग दिशाजन्य लेदोलाई तह लगाउने तरिकाका बारेमा ललितपुरका सूर्यप्रसाद घिमिरेसँग गरिएको कुराकानी बाँकी नै छ अहिलेलाई भने सुनौ सरसफाई गीत यसलाई हामीले खानेपानी तथा ढलनिकास विभागद्वारा संकलित सरसफाई गीति संग्रहबाट लिएका हौं
Okay.
तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब कुरा गरौं दिशाजन्य लेदोको। दिशाजन्य लेदो, तपाईँ हामी मध्ये कतिलाई यो शब्द नै नौलो लाग्न सक्छ, तर दिशाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्न सकेनौं भने यसले तपाईँ हाम्रो स्वास्थ्यमा धेरै समस्या निम्त्याउन सक्छ। चर्पीको सेफ्टी ट्याङ्कमा जम्मा भएको दिशा पिसाब र पानी मिश्रित लेदोलाई दिशाजन्य लेदो भनिन्छ। सेफ्टी ट्याङ्क भरिएपछि यसलाई खाली गर्नु वा अर्को सेफ्टी ट्याङ्क बनाउनु भन्दा अर्को उपाय हुँदैन। सेफ्टी ट्याङ्क खाली गरेर यसको सुरक्षित व्यवस्थापन नगरी जथाभावी फ्याँक्दा वातावरण प्रदूषण हुन्छ, तर यसलाई प्रशोधन गरेमा यसबाट मनज्ञ आमदानी समेत हासिल गर्न सकिन्छ। हामीले दिशाजन्य लेदोलाई तह लगाउने तरिका र यसको फाइदाका बारेमा ललितपुरका सूर्य प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
म चाहिँ यो फार्मको फार्मर हुँ, प्लस यो जुन हाम्रो प्रोजेक्ट यहाँनिर यो फिकल स्ल्याज ट्रिटमेन्ट प्लान्ट जुन यहाँ जहिलेदेखि बन्यो त्यसको चाहिँ मैले एउटा टेक केयरको रूपमा त्यो पनि काम गरिरहेको छु मैले।
प्रशोधन केन्द्रको काम चाहिँ के पर्छ तपाईँको भागमा?
मेरो भागमा चाहिँ खास गरेर अब यो हप्तामा जुन दुई ट्याङ्कर ल्याउने गरेका छ त्यो ट्याङ्कर चाहिँ यहाँ खन्याएपछि हामी त्यसलाई चाहिँ तिनदेखि चार घन्टासम्म चाहिँ त्यसलाई हामी थिग्र्याउने काम गर्छौँ त्यो लेदोलाई, जुन कि अब तरल पदार्थ चाहिँ मासतिर अप होस् र ठोस पदार्थ चाहिँ तल डाउन हुन्छ। अनि त्यो तरल पदार्थलाई चाहिँ हामीले सिधै एनरोबिक ट्याङ्कमा डाइरेक्ट पठाउँछौँ र लेदोलाई चाहिँ डुममा पठाउने काम म गर्छु। र अनि त्यसपछि कहाँ कस्तो छ यसको, अब कतै केही गडबड केही होला जस्तो, कतै बिग्रेको जस्तो केही आफूलाई महसुस भयो भने त्यो हेर्ने, चेक जाँच गर्ने र प्लस त्यसको चाहिँ अब सरसफाई सफाईको काम पनि गर्छु।
कतै जाम भयो भने त्यसलाई जाम खुलाउने काम पनि गर्नुहुन्छ?
सामान्यतया चाहिँ जामसाम खोल्ने कामहरू पनि म गर्छु र एकदम अलिकति कठिन अलिक गाह्रो भयो भने चाहिँ म एनफोलाई चाहिँ म जानकारी गराउँछु र अब आफूबाट नहुने खालको छ भने चाहिँ उता जानकारी गराउँछु र उहाँबाट चाहिँ उहाँहरूले अब अर्कै कुनै टेक्निसियन अथवा केही ल्याएर त्यो कसरी सल्भ गर्न सक्ने त्यो आइडिया उहाँहरूले दिनुहुन्छ, त्यो आइडिया अनुसार म यहाँ काम गर्छु। र प्लस हामीले यो फिगल स्लज यो जुन ट्रिटमेन्ट प्लान्ट जहिलेदेखि सुरु भयो त्यहीदेखि चाहिँ अहिलेसम्म हामीले चाहिँ कति ग्यास हामीले प्रयोग गऱ्यौँ, यसबाट त तिन चार पाँच किसिमको फाइदा छ यसबाट। अब एउटा फाइदा के छ भनेदेखि हामीलाई चाहिँ फ्युलको रूपमा ग्यास जुन किचनमा म खाना बनाउँछु त्यसैबाट, अनि दोस्रो चाहिँ नि यहाँ खेतीको काम यो फार्मिङ भएको हुनाले हामीलाई कम्पोस्ट पनि यसबाट प्राप्त हुन्छ।
ए इन्धनकै कुरा गरौँ न, तपाईँले जब यहाँबाट बायोग्यास निकालेर खाना पकाउन थाल्नुभयो ग्यासमा हुने कति खर्च जोगिएको छ, एलपी ग्यासमा हुने खर्च?
सर एलपी ग्यासलाई चाहिँ हामीले अब साइड नै लगाइदिएका छौँ किनभनेदेखि हामीले यसैबाट नै प्राप्त भएको हुनाले झन्डै अहिले चाहिँ स्टक त हामीसँग अलिअलि त राखौँ चाहिँ राख्या हुन्छ तर यो ग्यास नै पर्याप्त हुने भएको हुनाले हामीलाई त्यसको आवश्यकता पर्दैन सर।
कतिजनाको परिवारलाई धानेको छ यो बायोग्यासले?
खास चाहिँ मेरो परिवार चाहिँ दुई र छोरा र बुढाबुढी चारजना हो, प्लस मैले चाहिँ एउटा पशु पनि पालन गरेको हुनाले गाईबस्तुलाई चाहिँ खोले पकाउने काम, पानी तताउने काम, खाना पकाउने काम, दुध तताउने काम, यी विभिन्न कुराहरू चाहिँ यही ग्यासबाट चाहिँ पर्याप्त पुगेको छ।
अब खेतीपातीको कुरा गरौँ, तपाईँ कृषक पनि भन्नुभयो, अब यहाँबाट फोहोर पानी प्रशोधन हुँदै गएपछि तल हामीले कलेक्सन च्याम्बरमा अथवा त्यो ट्याङ्कमा हेऱ्यौँ, त्यहाँ चाहिँ सफा किसिमको पानी पनि निस्कँदो रहेछ र त्यो पानी चाहिँ खेतीपातीका लागि काममा आउँछ भन्ने कुरा थाहा पायौँ। त्यो पानी अनि लेदो यसबाट चाहिँ तपाईँको खेतीपातीमा कस्तो सुधार आएको छ?
अब यस्तो छ सर, अब कस्तो छ भनेदेखि यो यसबाट पहिलो त मैले ग्यास भने अनि दोस्रो चाहिँ नि कम्पोस्ट चाहिँ हामीले अहिले यसपालि दुईवटा प्लटमा हामीले चाहिँ त्यसको चाहिँ एउटा एक्सपेरिमेन्ट अथवा रिसर्च गरिरहेछौँ यसबाट कति अघिल्लो चाहिँ काउ डङ्कबाट जस्तो काउ गाईको गोबरबाट कति प्रोडक्सन दिने र यसबाट कति प्रोडक्सन दिने र दुइटैको फल तुलना गर्ने हिसाबले चाहिँ यो मल पनि मैले प्रयोग गरेका छु यो दुईवटा प्लटमा। प्लस हाम्रो चाहिँ यो फार्ममा के भनेदेखि मल र पानीको अति नै समस्या भएको हुनाले यहाँ चाहिँ मल र पानी यो प्रोजेक्टबाट प्राप्त यो यसबाट चाहिँ यो ट्रिटमेन्ट प्लान्टबाट प्राप्त हुने भएको हुनाले मैले चाहिँ अहिले यसबाट चाहिँ अब खेती पनि म राम्रो गर्न सक्छु भन्ने मलाई हिम्मत छ, होइन? अहिले इरिगेसन गर्न पनि मलाई पर्याप्त पानी छ, होइन?
यो पानी चाहिँ अहिले तपाईँले सिँचाइको रूपमा प्रयोग गर्नुहुन्छ?
यो चाहिँ मात्र सिँचाइको रूपमा मात्रै प्रयोग गर्न सकिन्छ, यसबाट चाहिँ हामीले जस्तो हात खुट्टा धुने, कपडा धुने, मुख धुने यो चाहिँ गर्न सकिँदैन, यो चाहिँ इरिगेसनको लागि सिँचाइको लागि मात्र हामीले यो पानी प्रयोग गर्न सक्छौँ। यो पानी पनि हामीले जस्तो यसबाट फिल्टर भएर तल कलेक्सन ट्याङ्कबाट पनि हामीले एउटा नेचुरल पाउन्डमा चाहिँ त्यो पानी तल पठाएका छौँ, त्यसबाट चाहिँ कस्तो हुन्छ भनेदेखि त्यसमा त्यो पानीमा भएको खराबीहरू चाहिँ हावाबाट उडेर जाने र खेतमा इरिगेसन गर्न लायकको नाइट्रोजन युक्त पानी हुने भएको हुनाले खेतीको लागि असाध्य राम्रो छ। अहिले
जुन गाई वस्तुको गोबर र यो कम्पोस्ट मलको तुलनात्मक रूपमा यसले दिने आमदानी, यसले हुने उब्जाउ हेर्नका लागि भनेर नै तपाईँले फरक फरक प्लटमा खेती गरेँ भन्नुभयो, त्यसको चाहिँ परिणाम आइसक्यो कि अहिले मात्र खेतीपाती मात्र लगाइराख्नु भएको छ?
अहिले लगाइ पनि राखेको छु, फेरि मलाई विश्वास केमा छ भनेदेखि अब बिरुवालाई चाहिँ नि नाइट्रोजन फस्फोरस र पोटास चाहिँ नभई नहुने आवश्यक 16 तत्त्व मध्ये 3 तत्त्व चाहिँ नभई हुँदैन. अब 16 तत्त्व 13 तत्त्व चाहिँ हामीले अरू अन्त अन्त चिजबाट हामीले जस्तो दिने गर्छौँ, जस्तो जिङ्क बोरन क्याल्सियम यस्तो दिने गर्थ्यौँ होइन, म्याग्नेसियम यस्ता तत्त्वहरू दिने गर्थ्यौँ. तर एउटा मानवको जुन स्टुल जुन मानवको दिशाजन्य वस्तुबाट बनेको कम्पोस्टमा चाहिँ मानव जातिले चाहिँ सम्पूर्ण कुराहरू खाएको हुन्छ, माछा मासु फलफुल सबै कुरा खाएको हुनाले त्यो यो कम्पोस्टमा चाहिँ बिरुवालाई चाहिने 16 तत्त्व नै प्राप्त हुने भएको हुनाले त्यो र यसमा धेरै भिन्नता हुन्छ भन्ने मलाई लाग्छ र मैले आशा पनि गरेका छु र फसल पनि राम्रो छ. र अब जस्तो अरू चिजहरू मैले किन्न पर्दैन, यो कम्पोस्टको त्यति फाइदा छ.
कति एरियामा लगाउनु भएको छ खेती?
त्यो चाहिँ मैले अहिले 1.5 रोपनीमा, 1 रोपनी र आधामा चाहिँ मैले यो के अरे फिगल कम्पोस्ट प्रयोग गरेको छु. मैले जस्तो मैले काउली फ्लावर अहिले सिजन अनुसारको कुरो, अहिले जाडोको सिजन भएको हुनाले काउली र बन्दा बढी मात्रामा लगाइन्छ, जसमध्ये मैले चाहिँ एउटा प्लटमा चाहिँ बन्दा र दुईवटा प्लटमा चाहिँ काउली लगाएको छु. त्यो काउलीको रूपहरू चाहिँ राम्रै छ.
दिशाजन्यले दोलाई तह लगाउने तरिका र यसको फाइदाका बारेमा ललितपुरका सूर्यप्रसाद घिमिरेसँग गरिएको कुराकानीसँगै हामी यो कार्यक्रमको अन्त्यतिर आइपुग्यौं. तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ. यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्टबक्स नम्बर 6469, काठमाडौँ नेपाल. तपाईलाई मनमा लागेको कुरा भन्न हाम्रो आइभीआर 01-5000-192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ. खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै. जाँदा जाँदै यो गीत प्रस्तुत गर्दै आजको कार्यक्रमबाट साथी मोहन पौडेलसँगै म पिटी लोप्चन पनि बिदा हुन्छु. नमस्कार.
सबैका लागि सरसफाइ र खानी पानीको अभियान, सबैका लागि सरसफाइ र खानी पानीको अभियान.
गई रही.